اگر معذور نہیں ہے تو مجلس میں شریک ہو جائے. آ جاؤ بھائی, آپ جوان بچے ماشاء اللہ. یہ بھائی بھی آگے بڑھ جاؤ, اندر آ جاؤ. بسم الله الرحمن الرحيم, نحمده ونصلي على رسوله الكريم, اما بعد. بزرگو دوستو, اس دنیا میں اللہ نے ہمیں اپنی رضا کے حاصل کرنے کے لیے پیدا کیا. آدم علیہ السلام دنیا میں جس لیے اتارے گئے تھے, وہی قیامت تک کی آپ کی ساری ذریات, ساری اولاد, مرد ہو عورت ہو, شہر کے ہو دیہاتی ہو, پڑھے لکھے ہو, ان پڑھ ہو, کالے ہو, گورے ہو, غریب ہو, مالدار ہو, سب کا وہی ٹارگیٹ, وہی نشانہ, وہی منزل ہے جو آدم علیہ السلام کی تھی. یہ ہمارا مقصد ہے. منزل جو ہے ہماری اللہ کی رضا ہے, اور منزل پر پہنچنے کے لیے آدمی کو راستہ چاہیے. تو دین جو ہے وہ ایک راستہ ہے جو منزل تک پہنچاتا ہے. منزل کون سی ہے؟ اللہ کی رضا, اللہ کی معرفت, اللہ کا تعلق, اس کی محبت, یہ ہماری منزل ہے, ہمارا ٹارگیٹ ہے, ہمارا نشانہ ہے. اور اس ٹارگیٹ اور نشانے اور منزل پر پہنچنے کے لیے جو راستہ ہے وہ اللہ کا دین ہے. اور راستہ بنانے کے لیے محنت ہوتی ہے, بغیر محنت کے راستہ بنتا نہیں, اور بغیر راستے کے آدمی منزل تک پہنچتا نہیں. تو یہ سب چیزیں ایک کے ساتھ دوسری چیز جڑی ہوئی ہیں, لازم اور ملزوم ہیں. بہت سے لوگ کہتے ہیں بھائی اصل تو اللہ کا تعلق ہے. یہاں بھی ہم لوگ آئے تھے چلے میں تو ایسے ملے تھے, تعلق اصل تعلق ہے. لیکن تعلق بنتا ہے, منزل ملتی ہے راستے سے, اور راستہ بنتا ہے محنت سے. جیسے ایک پھل ہے, اس پھل پر پھل لگنے کے لیے درخت ہے, اور درخت کے قائم ہونے کے لیے زمین ہے. بغیر زمین کے درخت نہیں, اور بغیر درخت کے پھل نہیں. پھل جو ہے وہ اللہ کی رضا ہے, اور درخت جو ہے وہ دین ہے. اور دین کو قائم کرنے کے لیے, درخت کو قائم کرنے کے لیے زمین, تو زمین کیا ہے؟ وہ محنت ہے. تو بغیر زمین کے درخت نہیں, بغیر درخت کے پھل نہیں, بغیر محنت کے دین نہیں, اور بغیر دین کے اللہ کا تعلق نہیں, اللہ کی رضا نہیں. تو اس میں کوئی پارٹیشن نہیں ہے. جس کو بھی اللہ کی رضا چاہیے اسے دین پہ چلنا پڑے گا, और जिसको भी दीन पे चलना है उसको दीन की मेहनत करनी पड़ेगी। अब अल्लाह की रजा हर फर्द बशर पर जरूरी है। जितनी आदम अलैहिस्सलाम की औलाद है, जितनी आग की जरूरियात है, गरीब हो, मालदार हो, पढ़े लिखे हो, अनपढ़ हो, काले हो, गोरे हो, शहर के हो और गामरे के हो, जवान हो या बूढ़े हो, सब के ऊपर अल्लाह की रजा को हासिल करना ज़रूरी है। और अल्लाह की रजा हासिल करने के लिए सबको दीन पे चलना ज़रूरी है। और दीन पे चलने के लिए हर एक को दीन की मेहनत करना ज़रूरी है। हर एक, इसलिए हम में से हर आदमी को यहाँ इज्तिमा में क्यों बुलाते हैं, हफ्तेवार इज्तिमा में क्यों बुलाते हैं, कि हम में से हर एक को इसका एहसास हो जाए। एक एहसास, फिर ये मजमा जो है कुछ यहाँ से बाहर सूबों में जाकर, लोगों पर मेहनत करके उनको एहसास दिलाए, कुछ वापस जाते हैं तो वापस जाकर हर आदमी अपनी मस्जिद से जुड़कर मस्जिद के अतराफ में सारे तबकात है, जितनी जो है आज बुराइयां लोग कर रहे हैं वो सारे के सारे किसी न किसी मस्जिद से मुताल्लिक हैं। सारे शोबे वाले, ताजिर हो, हाकिम हो, महकूम हो, जुआ खेलने वाले हो, शराब पीने वाले हो, लोगों की माँ बहु बेटियों की इज्जत से लूटने वाले हो, सूद के जरिए से अल्लाह के साथ ऐलान जंग करने वाले हो, ये सारे के सारे किसी न किसी मस्जिद से मुताल्लिक है। ये किसी न किसी मस्जिद के ये अतराफ में रहते हैं। अब सबको अल्लाह की रजा हासिल करने के लिए अल्लाह के दीन पे चलना, और दीन पे चलने के लिए सबको दीन की मेहनत करना ज़रूरी है, तो हम यहाँ से इस जिम्मेदारी के एहसास को लेकर जाएं। ये इज्तिमा कोई रस्म और रिवाज नहीं है, एक जिम्मेदारी का एहसास पैदा करने के लिए। इसलिए इज्तिमा में मुख्तलिफ मजलिसें होती हैं और मुख्तलिफ लाइन से जहन साजी की जाती है, लोगों को तैयार किया जाता है। तो किस जिम्मेदारी का एहसास लेकर, कुछ जमातें बाहर सूबों में जाएगी, कुछ मस्जिदवार जमातें और मस्जिद वाले जो है अपने अपने घरों पे जाएंगे, तो हर एक यहाँ से इस जिम्मेदारी के एहसास के साथ जाएं कि अल्लाह की रजा हासिल करने के लिए हमें अल्लाह के दीन पे चलना ज़रूरी है, और अल्लाह के दीन पे चलने के लिए हमें अल्लाह के दीन की मेहनत करना ज़रूरी है। तो ये हमारा जो है हमारा मतलूब है, हमारा मकसूद है कि हमें अल्लाह की रजा हासिल हो जाए, और अल्लाह की रजा का जो ताल्लुक है वो अल्लाह के दीन के साथ है। अब दीन क्या है, इसका आसान मफहूम और जो है आसान चीज़ जो है उलमा ने समझाई है कि शहर वालों को, देहात वालों को, पढ़े लिखों को, अनपढ़ों को, गरीबों को, मालदारों को, हर एक की समझ में आ जाए, इसके लिए आसान मफहूम दीन का ये बतलाया है कि दीन कहते हैं कि जिन चीज़ों के अल्लाह ने करने का हुक्म किया है उसको करना, और जिन चीज़ों से अल्लाह ने रुकने को कहा है उससे रुकना, और यही दीन जन्नत में आदम अलैहिस्सलाम के ऊपर भी अल्लाह ने लगाया था। सबसे पहले इंसान आदम थे, जन्नत में उनके लिए यही दीन था कि ये खाओ और ये ना खाओ, यानी ये करो ये ना करो। तो दीन कोई नया नहीं है, जब से इंसान को अल्लाह ने पैदा किया है उसी दिन से दीन एक ही है, करने और न करने का, कि ये करो और ये न करो। अब आदम अलैहिस्सलाम पर भी यही दीन था, उनकी जो है औलाद पर भी कयामत तक के लिए यही दीन है कि ये करो और ये न करो। अल्लाह ने अपने नबी अलैहिस्सलाम पर जो अपना कुरान उतारा, उस कुरान में अल्लाह ने यही फरमाया, मफहूम आज कर रहा हूँ कि नबी जो चीज़ तुम्हें दें उसको ले लो, और जिन चीज़ों से नबी तुम्हें रोकें उससे रुक जाओ। अब हर गाड़ी में दो चीज़ें होती हैं, एक एक्सीलेटर होता है और एक उसमें ब्रेक होती है। दो चीज़ें अगर गाड़ी में होगी तो गाड़ी मंजिल पर जाएगी, खाली एक्सीलेटर होगा और ब्रेक नहीं होगी तो गाड़ी ने कहीं किसी दरख्त के साथ, किसी गाड़ी के साथ टक्कर खाएगी और खाई में गिरेगी। तो जैसे हर गाड़ी में दो चीज़ें होती है, एक्सीलेटर और ब्रेक, तो वो गाड़ी मंजिल पर पहुंचती है। ऐसे ही हमारी मंजिल अल्लाह की रज़ा है, और अल्लाह की रज़ा का ठिकाना जो है वो जन्नत है, जहाँ हमारी मंजिल है, जहाँ हमें जाके रहना है। माँ के पेट के रास्ते से दुनिया में आए हैं और मौत के रास्ते से ऊपर जाएंगे, और ऊपर दो ठिकाने हैं, एक जन्नत है एक जहन्नम है, वो आखिरी इंसानों के ठिकाने हैं। जन्नत अल्लाह की रज़ा का ठिकाना है और जहन्नम अल्लाह की नाराज़गी का ठिकाना है। अब जन्नत में जाकर हम जो है कब रुकेंगे, कब ठहरेंगे, जब हमारे अंदर में एक्सीलेटर भी होगा और ब्रेक भी होगी, यानी जो काम करने के है वो करेंगे, और जिन चीज़ों से अल्लाह ने बचने को कहा है उससे बचें। ये दो चीज़ें अगर हमारे पास होगी, करने और न करने का दीन, तो अल्लाह की रज़ा हासिल होगी, और अल्लाह की रज़ा के हासिल होने पर अल्लाह की रज़ा का जो ठिकाना है जन्नत, उस जन्नत में हमें जगह मिलेगी, जन्नत में जाके ठहरेंगे। तो दीन की इस मेहनत के ज़रिए से एक माहौल बना, एक फिजा बनी है, उसके नतीजे में आज जो है किसी न किसी दर्जे में करने का दीन तो नज़र आ रहा है। नमाज लोग पढ़ रहे, कुरान पढ़ रहे, तस्बीह पढ़ रहे हैं, दुआएं मांग रहे हैं, ज़कातें दे रहे हैं, हज कर रहे हैं, रमज़ान के रोज़े और जो है तरावी, जहाँ जहाँ मेहनत है वहाँ करने का दीन लेकिन न करने की न करने का दिन कि न करने का दिन क्या है, अल्लाह ने फरमाया मफहूम है कि बदगुमानी से बचो, बदगुमानी किसी के बारे में गलत ख्याल करने से रुको, सोचने से रुको, अल्लाह उसकी दलील मांगेंगे कयामत में। अच्छे गुमान की तालीम दी है, अच्छे गुमान की तालीम दी है और बदगुमानी से रोका है कि बदगुमानी से रुको। फिर जो आप सोच रहे थे गलत किसी के बारे में और जो है आप इसकी टोह में पड़ गए, इसको ढूंढने में पड़ गए, जासूसी में लग गए, मना किया है लेकिन जो है लग गए, और जो तुम सोच रहे थे वाकई में वो आदमी ऐसा निकला, बदगुमानी के बाद दूसरी चीज आदमी जो करता है वो जासूसी, जासूसी, इससे अल्लाह ने रोका है तजस्सुस से। तो जासूसी में पड़ गए और आपके हाथ में जो आप सोचते थे वो आ गई हाथ में भी चीज, अब आपको कहा गया कि भाई किसी का ऐप अगर हाथ में आ गया तो अब उस ऐप को लोगों में फैलाओ मत, इसका तस्करा मत करो, ऐप को अल्लाह के नबी अलैहिस्सलाम ने पहले तो बदगुमानी से अल्लाह ने रोका, क्योंकि बदगुमानी करेगा तो आदमी में जासूसी आएगी, तजस्सुस आएगा, और जब तजस्सुस से कोई बात हाथ में आ गई तो फिर जो है आखिर उसके बाद जो करेगा वो गीबत करेगा, अब गीबत से रोका। और जब किसी भाई की गीबत करेगा तो फिर क्या होगा कि माशरे में फसाद पैदा होगा, एक दूसरे का दिल एक दूसरे से टूटेगा, और जो इस्लाम की असल रूह और जान बतलाई है मोहब्बत, मोहब्बत के बगैर कोई काम नहीं होता, अगर आपस में मोहब्बत नहीं होगी, एक दूसरे से दिल फटे हुए होंगे, तो जब कोई चीज फटी हुई, एक जेब फटी हुई है, अब उसमें कोई कीमती चीज आप रखोगे तो रहेगी। अरे भाई बोलो, जोर का वक्त है, बोलो। नींद के स्टैंड पहले में आया था तो बताया था, इसमें से बहुत सब को याद होंगे, है भाई, अगले मौके पर भी हम आए थे इज्तिमा में तो नींद के तीन स्टैंड बतलाए थे, होंगे नहीं आज भाई, एक स्टैंड उसमें से बतलाया गया कि जो हाथ खड़े करके बैठते हैं उसमें थोड़ी देर आदमी बराबर ध्यान से सुनता है, फिर धीरे धीरे अपना सर ले जाता है घुटनों पर, और फिर जो है खर्राटे भी लेना शुरू कर देता है, और खबर नहीं पड़ती मैं खर्राटे ले रहा हूं, और फिर जब गहरी नींद आ जाती है तो बोलो क्या होता है, नींद में हाथ छूट जाती है, तो यूं एक्सीडेंट करता है और सारा मजमा उसको देखता है, सबका वक्त वो खराब करता है, اس کے آجو باجو والے, بھائی ہوتا ہے کہ نہیں ہوتا؟ تو جتنے کھڑے پیار کر کے بیٹھے ہیں وہ سمجھ گئے کہ ہم نے نیند کا اسٹینڈ دے دیا ہے, تھوڑی دیر میں مجلس کا وقار خراب کر دیں گے. بولو بھائی, تو چھوڑ دو ہاتھ. ایک نیند کا اسٹینڈ یہ ہے, اب دوسرا پھر آگے بتاؤں گا, ابھی بتاؤں گا تو پھر بات رہ جائے گی. تو نیند کا اسٹینڈ چھوڑ دو بھائی, ایک اسٹینڈ تو بتا دیا. تو جب کوئی جیب پھٹی ہوئی ہو اس میں کوئی چیز ڈالیں گے تو وہ گر جائے گی. ایسے جب دل آپس میں پھٹ جائیں گے, بھائی ہمارے یہاں زور پیدا ہو جائے, ہمارے خاندان میں زور پیدا ہو جائے, ہمارے محلے میں زور پیدا ہو جائے, تو خالی میں کہوں آپ سنو تو اس سے تو بات ذہن میں آتی ہے, بات ذہن میں آتی ہے, نفع سے خالی تو نہیں ہے دین کی بات. لیکن زور زور کی تقریر سننے سے زور پیدا نہیں ہوتا. اس موقع کا جو عمل ہے سنت اور شریعت کے مطابق کرنے سے, قربانی دینے سے زور پیدا ہوتا ہے, بغیر قربانی کے زور نہیں آتا. اینٹ سے اینٹ کو ملانا ہو تو بیچ میں سیمنٹ اور جو ہے کیا چاہیے بھائی, ریتی چاہیے نا, اور وہ بھی چوکھی چاہیے. فوراً کانٹریکٹر دیکھتا ہے کہ بھائی یہ ریتی میں کچرا ہے, نہیں چلے گی, یہ سیمنٹ ذرا بھیڑچل والا ہے, چلے گا نہیں. تو دنیا کی ان معمولی چیزوں کو جوڑنے کے لیے جو واسطے کی چیز ہوتی ہے, وہ واسطہ جو ہے صحیح ہو تو وہ جڑتی ہے. ایسے بھائی بھائی میں زور پیدا ہو جائے, میاں بیوی میں زور پیدا ہو جائے, خاندانوں میں زور پیدا ہو جائے, مسجد وار جماعتوں میں زور پیدا ہو جائے, تو اس کا واسطہ کیا ہے؟ سنت والی زندگی ہے. سنت کو اچھی نیت سے, اچھے طریقے سے آدمی کو دین کو پکڑنا پڑے گا. ہر موقع کا جو دین ہے وہ دین پکڑے گا تو زور آئے گا. زور کی تقریر سننے سے بات ذہن میں آتی ہے, لیکن زور جو زندگیوں میں آتا ہے وہ عمل کرنے سے آتا ہے, اس چیز کو پکڑنے سے آتا ہے. تو ایک ہے کرنے کا دین, نماز پڑھنا, تسبیح پڑھنا, تلاوت کرنا, دعائیں کرنا, ذکر کرنا, اور ایک ہے نہ کرنے کا دین, کہ بدگمانی سے بچنا, جاسوسی سے بچنا. کسی کا عیب اگر نظر آ گیا اور دیکھ لیا, اب اس کو لوگوں میں بیان کرنے سے بچنا. غیبت کرنے سے, اس لیے کہ جب غیبت ہوگی تو غیبت کرنے کی وجہ سے بھائی کے تک بات پہنچ گئی تو اس کا دل پھٹ جائے گا, اور جب دل پھٹ جائے گا تو جو قیمتی چیز محبت ہے وہ محبت آپس میں سے ختم ہو جائے گی. اور جب ایک دوسرے کے دل میں محبت ختم ہو جائے گی تو ایک دوسرے کے پاس بیٹھنا تو بہت دور کی بات ہے. جب کسی سے دل پھٹا ہوا ہوتا ہے اور وہ آدمی دور سے بھی آتا ہے تو اس کو جو ہے آپس میں بھیٹا بھی پسند نہیں کرتا, ملنا دور سے بھی, اگر کوئی دوسرا کوئی گلی ہو تو وہاں سے دوسرے راستے سے آدمی نکل جاتا ہے, اس کا چہرہ دیکھنا بھی پسند نہیں کرتا, اس کو ملنا پسند نہیں کرتا, اس کے پاس بیٹھنا پسند نہیں کرتا, تو اس کو خیر کی بات भलाई की बात, बुराई से रोकने की बात, जिसको हम तबलीग कहते हैं, वो तबलीग कैसे होगी? आपस में एक दूसरे को खैर की बात कहना और जो है बुराई से रुकने की जो मेहनत है वो छूट जाएगी। और जब मेहनत छूट जाएगी तो क्या होगा कि कितना ही दीन जिंदगियों में होगा, वो दीन उसके अंदर से गैर महसूस तरीके से, जैसे गैर महसूस तरीके से आदमी के नाखून बढ़ते हैं, खबर नहीं पड़ती। एक बालिश के थे 6 फुट के हो गए, खबर पड़ी तो 6 फुट के हो गए। ऐसे आदमी के बाल रोजाना बढ़ते हैं, खबर पड़ती है, एहसास होता है? बोलो, होता है? इसको कहते हैं गैर महसूस। ऐसे नबी वाली मेहनत, दीन की मेहनत जब जिंदगियों से निकल जाएगी, घरों से निकल जाएगी, खानदानों से निकल जाएगी, मस्जिदों से निकल जाएगी, शहरों से निकल जाएगी, तो फिर चाहे कितना ही दीन हमारे पास हो, गैर महसूस तरीके से धीरे धीरे ये दीन हमारी जिंदगियों से निकल जाएगा, हमारे घरों से निकल जाएगा, हमारे शहरों से निकल जाएगा। तो अल्लाह ने जहाँ करने के अहकाम दिए हैं, वहाँ न करने के भी जो है हुक्म किए कि ये चीज़ मत करो, बदगुमानी मत करो, जासूसी मत करो, किसी के तोह में मत पड़ो, किसी का ऐब नज़र आ जाए तो लोगों के सामने जाकर उसको बयान न करो। जैसे इंसान का जो है सतर अगर खुल जाए, सतर, तो भाई हम आंखें उसकी तरफ टिकटिकाए नजर से देखते हैं, किसी का सतर अगर दिख जाए तो फौरन क्या करते हैं भाई, नज़र हटा लेते हैं कि देखते बराबर ताक के। जैसे इंसान के सतर को जो है देखना जानबूझकर हराम है, गुनाह है, गुनाह कबीरा है, ऐसे ही इंसान के ऐब को देखना ही भी गुनाह कबीरा है, गुनाह कबीरा। और अगर किसी का ऐब दिख गया, किसी की कोई बुराई दिख गई, किसी का शतर दिख गया भाई, तो हम लोगों को ला ला के दिखाते हैं कि भाई पिता ने लुंगी जरा ऊंची थे गई, लोगों को दिखाते हैं, खुद भी देखने से शर्मा जाते हैं, किसी को दिखाना तो बहुत दूर की बात है। तो जैसे इंसान के नाव से लेकर इसके घुटनों के नीचे तक का शतर जान कर भी नहीं देखते, और भूल से भी अगर दिख गया तो आंखें इधर से उधर कर लेते हैं, किसी को दिखाने की तो बहुत दूर की बात रही। ऐसे किसी मुसलमान का ऐब जान कर देखना तो मना है। अगर कोई ऐब तलाश करने की फिक्र में पड़ जाएगा तो कितनी बड़ी वईद बताई, मुसलमान के ऐब को छुपाने की कितनी बड़ी फजीलत बताई, कि जो मुसलमान के ऐब को छुपाएगा अल्लाह उसके ऐब को छुपाएगा, और जो मुसलमान के ऐब को खोलेगा, मुसलमान के ऐब को खोलेगा अल्लाह उसको घर उसके ऐब को कयामत में खोलेगा, और दुनिया में घर बैठे उसको रुसवा कर देगा। कितनी बड़ी वईद है, किसी मुसलमान का ऐप खोलने वाले के लिए कयामत में उसके ऐप को अल्लाह खोलेंगे,
उसकी पर्दादारी करेंगे जो दुनिया में लोगों के ऐबों की पर्दादारी करता था, कयामत में उसके ऐबों को अल्लाह सबके सामने खोल देंगे और दुनिया में घर बैठे उसको रुसवा कर देंगे। अब वो किस शक्ल में रुसवा होगा वो अल्लाह जानते। मुसलमान की इज्जत, मुसलमान का एहतराम, मुसलमान की जो है असमत कितनी बड़ी बतलाई। हुजूर अलैहिस्सलाम ने एक मतबा फरमाया, काबा शरीफ से जिसका मफहूम मैं अर्ज कर रहा हूँ कि बेशक तू बड़ा मुअज्जज है, बड़ा मुकर्रम है, बड़ा मोहतरम है, लेकिन तुझसे ज़्यादा मुअज्जज, उससे ज़्यादा जो है मुकर्रम और मोहतरम एक मुसलमान है। मुसलमान की इज्जत काबा शरीफ की इज्जत से ज़्यादा है। इसलिए फरमाया कि काबा को गाली देने से बड़ा गुनाह, मस्जिद को गाली देने से बड़ा गुनाह किसी मुसलमान को गाली देना है। काबा को गिराने से बड़ा गुनाह, आप रसाइल पढ़ते होंगे उसमें पढ़ा होगा कि 15 मरतबा काबा को गिराने से बड़ा गुनाह किसी मुसलमान के दिल को गिराना है, किसी मुसलमान के दिल को तोड़ना है। तो अल्लाह ने गाली देने से मना किया। जैसे बैतुल्लाह की अजमत है, मस्जिद की अजमत है, ऐसे मुसलमान की अजमत है। मुसलमान चाहे कितना ही गुनहगार हो, गुनाहों के अंदर में वो डूबा हुआ हो, उसकी मिसाल ऐसी है जैसे सोने का हार अगर पाखाने में गिर जाए, सोने का हार अगर पाखाने में गिर जाए तो उसके पाखाने में गिरने की वजह से उसकी कीमत, उसका भाव घट नहीं जाता, क्योंकि उसका भाव घट जाएगा, सोने का भाव घट जाएगा तो पाखाने में गिर गया। वो पाखाना खराब है लेकिन जो सोना है वो तो कीमती है। ऐसे कोई मुसलमान किसी बुराई में जो है वो डूब गया है तो वो बुराई कीचड़ है, वो पाखाना है, लेकिन वो मुसलमान जो उस बुराई में गिरा हुआ है और डूब गया है वो मुसलमान सोने से ज़्यादा कीमती है। अपने तो किसी की बुराई, कोई बुराई में अगर मुब्तला हो जाए तो उसको पूरा खोटा कहते हैं, बहुत खोटो मोनस, बहुत खराब आदमी है। भाई वो खराब नहीं है, उसके साथ जो कीचड़ लगा हुआ है, जो पाखाना लगा हुआ है, वो कीचड़, वो पाखाना खराब है, वो तो कीमती है। इसने कहा कि आसी को गुनहगार जो है बुरा न समझो, आसी यानी गुनहगार, मुआसी को गुना जो है बुरा समझो, गुनाह जो है वो बुरा है, गुनाह करने वाला वो बुरा नहीं है। तो एक है करने का दिन और एक है न करने का दिन। तो आज करने का दिन तो आया किसी न किसी दर्जे में, लेकिन न करने का, जबान चलती है उसमें हड्डी तो है नहीं, रुकती ज नहीं है, ख ब के बगैर तो काम चलता ज नहीं है, सुबह उठते ही ख और ब, بغیر گالی کے تو دن نکلتا ہی نہیں ہے. جن چیزوں سے اللہ نے منع کیا ہے, منکرات سے, تو حضور پاک علیہ الصلوۃ والسلام نے دنیا میں آ کر یہ محنت جو ہے کہ اے دنیا کے بسنے والے انسانوں, کرنے کے کام بھی کرو اور نہ کرنے کے کاموں سے رکو. جب کرنے اور نہ کرنے کے کام, یعنی وہ دین جو دین اللہ کے رسول اللہ کی طرف سے لے کر آئے ہیں, وہ دین ہماری زندگی میں آئے گا تو بھی اس دین کے ذریعے سے جو برکات ہے وہ برکات ہمیں ملیں گے. کہ دین کا نفع دنیا میں کیا ہے بھائی؟ کیوں بھائی دین کا نفع دنیا میں کیا ہے؟ سب سے پہلے سکون ملے گا. کیا ملے گا بھائی؟ بولو نا, سو تو نہیں گئے, بولو بھائی. دوسرا اسٹینڈ بتلا دوں, نیند کا ایک اسٹینڈ تو ماشاءاللہ پہلے بتا دیا, بوسوں نے اب دوسرا اسٹینڈ بھی دے دیا ہے تو مجھے بتانا پڑے گا تاکہ ان کو خبر پڑ جائے کہ یہ بھی نیند کا ایک اسٹینڈ ہے. دوسرا اسٹینڈ کیا ہے؟ نیچی منڈی کر کے آدمی بات سنتا ہے. اب اس کی اپنوں کو بزرگوں نے اجازت دی ہے, لیکن تنہائی میں فجر سے پہلے مراقبہ کرتے ہیں نا, موت کو سوچنا, قبر کو سوچنا, حشر کو سوچنا, اگلی قوموں کے واقعات کو سوچنا, سوچ کی عبادت. وہ یہاں بھی اجتماعی میں نہیں ہے, موقع کو سمجھو کہ وہ کب کا بتلائی ہے. رات کو سوتے وقت نا بھائی, کہ آدمی کی اصلاح کے چار راستے بتلائے. ایک جو ہے راستہ یہ ہے کہ آدمی مراقبہ کرے, سوچے کہ آج کتنے اچھے کام کیے اور آج کتنے کھوٹے کام کیے. یہ کب بتاتے ہیں جماعت میں نکل کر بھائی؟ امیر صاحب کب بتلاتے ہیں؟ بولو نا کب بتلاتے ہیں؟ سونے سے کبھی اجتماع میں, یہاں اجتماعی مجلس میں کرنے کے. بولو. تو یہ نیچی منڈی کر کے جو بیٹھتے ہیں وہ بھی نیند کا ایک اسٹینڈ ہے. تھوڑی دیر تو بہت دھیان سے سنتے ہیں, اور جب سو جاتے ہیں تو آنکھیں بند ہو جاتی ہے تو کان بھی بند ہو جاتے ہیں. ہماری مسجد میں روزانہ عشاء کے بعد تعلیم ہوتی ہے. ایک آدمی کو میں نے کئی مرتبہ دیکھا کہ سب لوگ گھر چلے گئے تب بھی وہ وہاں بیٹھا ہے. ایک دن میں نے سوچا کہ آج کتنی دیر بیٹھتا ہے, دیکھو تو کرا تو 20 منٹ ہو گئے. 50-60 ایک ساتھ اٹھے, ایک ساتھ دعا پڑھے, تو بتا شور ہوگا کہ نہیں ہوگا. اب 20 منٹ کے بعد پھر میں نے ان کی پیٹھ پر ہاتھ رکھا کہ بھائی دیکھو نا کتنے بجے سب کھا کے سو گئے, کیوں کہ 20 منٹ ہو گئے. آنکھیں بند تو کان بھی بند, آنکھوں اور کانوں کا کنیکٹ ہے. تو جب آدمی بیٹھے بیٹھے یوں منڈی نیچی کرتا ہے نا تو سو جاتا ہے. اور مولانا عمر صاحب رحمۃ اللہ کہتے ہیں کہ بیچارہ قریب میں خیر خواہ ہوتا ہے کہ اتنا قربانی دے کر گھر چھوڑ کر بیوی بچوں کی محبت کو آگے پیچھے کر کے کاروبار چھوڑ کر اتنے دور دراز سے آئے ہیں اور یہاں بیٹھے بیٹھے سوئیں گے تو نقصان ہوگا, کیا ہوگا اس کو. تو وہ بیچارے قریب والے کبھی کبھی خیر خواہی کرتے ہیں, کرتے نہیں کرتے؟ بولو نا بھائی, کرتے نہیں کرتے؟ تو وہ کیا کہتے ہیں؟ مولانا کہتے تھے کہ یوں کہتے ہیں, ہوں برابر ہوتو چھو, گواہی دیتا ہے برابر سوتو چھو. تو یہ ہے نیند کا ایک اسٹینڈ ہے. اتنا مبارک اور قیمتی وقت ہم لے کر آئے ہیں تو ہم بات کو دھیان سے سنیں. تو آج ہمارے پاس دین ہے لیکن وہ دین نہیں ہے جس دین کو اللہ کے نبی لے کر آئے ہیں, مکمل دین. इस दीन के जो फायदे होने चाहिए वो फायदे हमें नहीं हो रहे हैं। इसका दुनिया में फायदा सबसे पहले है कि जो दीन पे चलेगा, जो अल्लाह की इताअत करेगा, जो अल्लाह का जिक्र करेगा, तो अल्लाह उसको दुनिया में सुकून देंगे, सुकून देंगे, सुकून वाली जिंदगी। और दूसरा इनाम जो देंगे वो इज्जत और महबूबियत देंगे। चाहे वो कपड़ों की तंगी में उसने जिंदगी गुजारी हो, झोंपड़े में जिंदगी गुजारी हो, चटनी रोटी खाकर जिंदगी गुजारी हो, लेकिन वो दीन के साथ दुनिया में जिएगा तो दुनिया में जब तक वो है वहां तक भी अल्लाह उसकी इज्जत और मोहब्बत को लोगों के दिलों में डालेगा। और वो दुनिया से चला जाएगा तो दुनिया से जाने के बाद भी अल्लाह उसको इज्जत और मोहब्बत की जिंदगी उसकी जो है बाकी रखेगा। देखो मुसैब इब्ने उमैर रज़ी अल्लाह तआला अन्हु इस्लाम में जब दाखिल हुए, इससे पहले बड़े ठाट बाट वाले थे, 200-200 दिरहम के जोड़े पहनते थे, खुशबू हिंदुस्तान से जाती थी, जूते यमन से आते थे, रोजाना एक नया जोड़ा पहनते थे। और जब वो जोड़ा और खुशबू लगाकर गलियों से गुजरते थे, घर में रहने वाली जवान लड़कियां और औरतें समझ जाती थी कि मुसब यहाँ से गुजरे। सिर्फ एक सहाबी ऐसे है कि दाखिल होने से लेकर मौत तक, मौलाना इब्राहिम साहब कहते हैं कि उन्होंने तंगी से जिंदगी गुजारी, बजाय जो है कपड़ों के चमड़े के पैवन, और दुनिया से जाते वक्त उनके पास कफन के लिए पूरा कपड़ा नहीं था। अगर सर की तरफ किया जाता तो पांव खुल जाते, और पांव की तरफ की जाती तो सर खुल जाता। काट के पैर की तरफ इस पर के घास डाल दो। अब वो 1400 साल पहले चले गए, लेकिन आज भी इनकी मोहब्बत लोगों के दिलों में है कि मुसब इब्ने उमैर के बाद आपको दुनिया में लाखों मुसब मिलेंगे, लाखों मुसब मिलेंगे। आज इनकी जिंदगी में दीन नहीं था, फिरौन के बाद किसी का नाम फिरौन सुना, कारून के बाद किसी का नाम कारून सुना, अबू जहल के बाद किसी का नाम अबू जहल सुना, अबू लहब के बाद किसी का नाम अबू लहब सुना, लेकिन मुसब के बाद दुनिया में लाखों मुसब। तो जब तक दुनिया में रहे, इज्जत अठाठ बाट के साथ जो जिंदगी गुजारते रहे, चाहे कपड़ों की तंगी में थे, और दुनिया से चले गए तो आज भी इनकी इज्जत बाकी है, और वो आज भी हिदायत के चिराग बने हुए हैं, हिदायत के चिराग हैं। कि जमात में जब ये वाकया पढ़ा जाता है 1400 साल पहले का, और जवान जवान बच्चे जब जमात में होते हैं और उनके इस वाक्य को अच्छी तरह ढंग से सुनाने वाला कोई होता है और सुनने वाले ध्यान के साथ सुनते हैं, तो अंदर जो है एक वलवला और शौक और जज्बा ईमान और दीन की मेहनत का और दीन के लिए खपने का आदमी में पैदा होता है। और उस वाक्य के जरिए से हजारों जवान अपनी जिंदगी को हिदायत के रुख पर लाते हैं। तो वो चिराग तो जो है 1400 साल पहले चला गया, लेकिन आज भी उस चिराग से चिराग जल रहे हैं कि वो हिदायत के चिराग थे, वो रोशन चिराग थे। तो जब दीन जिंदगियों में आएगा तो अल्लाह पाक जो है इज्जत की और महबूबियत की जिंदगी देगा, और जो है बरकतों से नवाजेगा, बरकतें देगा, और दुआओं में कबूलियत की ताकत देगा। कि जो मांगेंगे दीन के जरिए से अल्लाह से जुड़ गए, जो अल्लाह का हो जाता है अल्लाह उसका हो जाता है, جو اللہ کی اور خان کر لیتا ہے تو اور خان بڑی خان ہے, اور خان کے ذریعے سے اس کے کام تو ہو ہی جاتے ہیں, لیکن اور خان والے کے ذریعے سے وہ جس کی سفارش کرتا ہے اس کی سفارش پر جو ہے دوسروں کے کام بھی بن جاتے ہیں. محلے میں بڑے بڑے جو ہے بیپاریوں کے ساتھ بیپاریوں کا جو ہے تعلق ہوتا ہے, اور خان ہوتی ہے. اب کسی کو کچھ محلے کے آدمی کو بازار سے کچھ چیز لینی ہوتی ہے تو وہ کیا کہتا ہے, بھائی تمہاری اور خان سے ذرا میں نے کہیا پونے. تو اور خان والے کے کام تو بنتے جو ہے, لیکن اور خان والے کے ذریعے سے دوسروں کے کام بھی بنتے ہیں. کہ بھائی تمہاری اور خان سے ذرا کہیا رہا تو اس کی سفارش سے. جب ہم اللہ کو پہچان لیں گے, اللہ کا تعلق بنا دیں گے, اللہ سے محبت پیدا کر لیں گے, اللہ کو حاصل کر لیں گے تو ہمارے کام تو ہو جائیں گے, لیکن ہمارے ذریعے سے دنیا میں ہزاروں لاکھوں انسانوں کے کام بنیں گے. دعاؤں کے ذریعے سے ہمارے کام تو بنیں گے, لیکن ہمارے ذریعے اللہ دعاؤں پر کتنوں کے کام بنائے گا. بھئی اللہ والوں کے پاس لوگ کیوں جاتے, یہ اور خان والے ہوتے ہیں, انہوں نے اللہ کو رکھ لیا ہے, اللہ کو پہچان لیا ہے, اللہ کا تعلق بنا لیا ہے, اللہ کی محبت پیدا کر دی ہے, تو وہ اللہ کو کہہ دے یا اللہ فلاں بندہ بیمار ہے تیرا, فلاں بندے کا قرضہ ہے, فلاں بندے نے اتنے سال سے شادی کی ہے, اس کی چھوکریاں اتنی ہیں لیکن چھوکرا ہوتا کہ نہیں, اور اتنے سال سے بیمار اس کے گھر میں, تو سب دعا کے لیے جاتے نہیں اور خان والوں کے پاس. کہ جس نے اللہ کو پہچان لیا, جس کا اللہ ہو گیا, وہ اللہ کا ہو گیا, تو پھر اس کے کام تو بن جاتے ہیں, لیکن اس کے ذریعے سے دنیا میں ہزاروں لاکھوں انسانوں کے اللہ کام بنا دیتے. تو اللہ کی پہچان ہر فرد بشر پر ضروری ہے, اور ہر فرد بشر کے لیے اللہ کو پہچاننے کے لیے, اس کا تعلق بنانے کے لیے اللہ کے دین پہ چلنا ضروری ہے, اور اللہ کے دین پہ چلنے کے لیے ہر ایک کو اللہ کے دین کی محنت کرنا ضروری ہے. اس لیے پہلے میں نے عرض کیا کہ ایک ہے منزل, اور اس منزل پر پہنچنے کا راستہ, اور اس راستے کے بنانے کی ایک محنت ہے. حضور علیہ السلام نے اس دین کو اپنے اندر میں, اور یہ دین جو ہے صحابہ میں اور دنیا کے انسانوں میں آ جائے, اس کے لیے آپ نے کتنی زبردست محنت کی ہے, کتنی زبردست محنت کی ہے کہ آپ کے پیٹ پر دو دو پتھر بنے, آپ کی بیٹیوں کو طلاق لگی, آپ کے سر میں کڑیاں گھسائی گئی, آپ کے دندان مبارک شہید ہوئے, آپ کے دندان مبارک شہید ہوئے, آپ کے راستے میں کانٹے بچھائے گئے, آپ کی پوری زندگی جو ہے قربانیوں سے بھری ہوئی ہے. جب سے آپ نے دین کی دعوت کو شروع کیا, دین کی محنت و کام کو شروع کیا, اس دن سے آپ جو ہے حالات میں آ گئے, آپ کے گھر والوں میں سے ہی کسی نے جو ہے آپ کو پتھر مارا. ایک صحابی کہتے ہیں کہ میں نے اسلام سے پہلے دیکھا کہ ایک آدمی بازار میں لوگوں کو اللہ کی طرف بلا رہا ہے, اور جو ہے دین کی طرف بلا رہا ہے, آخرت کی طرف بلا رہا ہے, اور اس کے پیچھے ایک آدمی جو ہے اس کو مجنون کہہ رہا ہے, گالیاں دے رہا ہے, پتھر مار رہا ہے. میں نے پوچھا کہ یہ لوگوں کو اللہ کی طرف بلا رہا ہے وہ کون ہے, اور ان کے پیچھے جو ان کو گالیاں دے رہا ہے, مجنون کہہ رہا ہے, پتھر مار رہا ہے, وہ کون ہے؟ تو مجھے بتایا گیا کہ جو اللہ کے بندوں کو اللہ کی طرف بلا رہے ہیں وہ آخری نبی جناب رسول اللہ صلی اللہ علیہ وسلم ہے, اور جو ان کے پیچھے उनको गालियां दे रहा है, मजनून कह रहा है, पत्थर मार रहा है, वो उनका चचा अबू लहब है। हालांकि इसका अपने भतीजे से और अपने भाई से इतना ताल्लुक था, इतना ताल्लुक था रिश्तेदारी की बुनियाद पर, जब हुजूर अलैहिस्सलाम जो है पैदा हुए हैं, हुजूर अलैहिस्सलाम जब पैदा हुए हैं और अबू लहब को यह पता चला कि मेरे भाई के घर लड़का पैदा हुआ है, तो उसने खुशी में बांदी को आज़ाद किया था। आपकी पहली जिम्मेदारी का जो दिन था और पहली जो काम और मेहनत का दिन था, वो हालात से शुरू हुआ है। फिर वो 13 साल मक्की जिंदगी और फिर वो 10 साल मदनी जिंदगी के 10 साल में बनफ्से नफीस आप अपने सहाबा के साथ 27 मरतबा अल्लाह के रास्ते में निकले हैं। 10 साल में 27 मरतबा अल्लाह के रसूल अपनी जय जात से खुद अपने सहाबा के साथ निकले। तो मक्के से जब आप मदीना हिजरत करके गए तो वहां भी आपको चैन से नहीं रहने दिया, कभी आपको बदर में लाके खड़ा कर दिया, कभी जो है आपको ओहद में लाके खड़ा कर दिया, तो कभी हमरौल असद में और तो कभी तबूक में और कभी जो है खंदक में। और ये आपके सारी जो है सफर ये कुर्बानियों से भरे हुए। तबूक का आपका लंबे से लंबा सफर 800 किलोमीटर का आपका सफर है, चिलचिलाती धूप है, नबी और सहाबा के पास धूप से बचने के लिए कोई सामान नहीं था। सहाबा फरमाते हैं कि हम अपनी जो है हाथों से सूरज की शुआओं को, सूरज की किरणों को रोकते थे। तो दीन को दुनिया में जिंदा करने के लिए नबी अलैहिस्सलाम ने नबी की अजवाज मुतहरात कि आपके घर मेहमान आया, आपकी मस्जिद में मेहमान आया और आपने अपने घर खाना जो लेने के लिए भेजा, तो आपके उस वक्त 9 घर थे, आपके 9 घरानों में से आवाज आई कि खाना नहीं है, खाना नहीं है। फिर हुजूर अलैहिस्सलाम ने जो सहाबा मस्जिद में थे उन मस्जिद में रहने वाले सहाबा से के सामने ये तकाजा रखा कि मेरे घर मेरी मस्जिद में मेहमान आया है, बताओ उसको अपने घर कौन ले जाएगा। तो नबी और नबी के घराने जो है भूख से भरे हुए हैं, नबी के सहाबी खड़े हुए, कहा कि इस मेहमान को मैं ले जाऊंगा। वो मेहमान को घर ले जाते हैं और जो है अपनी घरवाली से कहते हैं देखो ये हुजूर के मेहमान है, कोई चीज छुपा के न रखना। आप फजाइल की तालीम में बैठते होंगे, बीवी अपने शौहर से आज करती है कि मेरे और आपके लिए तो कुछ नहीं है, बच्चों के लिए थोड़ा सा रखा हुआ है, यानी इनका घर भी भूख से भरा हुआ है। ये दीन हमारे पास ऐसे नहीं आया है। इस दीन के लिए अल्लाह के नबी और अल्लाह के नबी की अजवाज मुतहरात और आपकी बेटियां और आपके नवासे हुजूर अलैहिस्सलाम मस्जिद नबी में हलका लगा कर बैठे हैं। एकदम रोने की आवाज आई, एकदम रोने की आवाज आई, अल्लाह के नबी उस हलके को छोड़कर घर तशरीफ ले गए, देखा कि हसन हुसैन जमीन पर तड़प रहे हैं, बिलबिला रहे हैं, रो रहे हैं। कहा बेटी इन्हें क्यों रुलाती है? अर्ज करती है हजरत फातिमा कि मैं नहीं रुला रही, इनकी भूख इनको रुला रही, कहीं इन्हें कुछ खिला दे, कुछ पिला दे। वो अर्ज करती है अल्लाह के नबी حضرت علی اللہ کے راستے میں گئے ہیں, میرے گھر میں کھانا نہیں ہے, میرے سینے میں دودھ سوکھ گیا ہے, میرے سینے میں دودھ سوکھ گیا, دودھ نہیں ہے. تو یہ دین بھائیوں دوستو اتنا سستا نہیں ہے اور اتنا ہلکا نہیں ہے کہ بغیر قربانی کے, بغیر محنت کے, بغیر جد و جہد کے یہ ہماری زندگی میں آ جائے. اس کے لیے قربانی ہے, اس کے لیے محنت ہے. یہ محنت کی ذمہ داری ہم میں سے ہر ایک کو اللہ کی طرف سے ملی ہے. دیکھو یہ تبلیغ کا جو کام ہے وہ بزرگوں کے واسطے سے ہم کو ملا ہے. کام تو بزرگوں کا بھی نہیں ہے اور کام تو نبیوں کا بھی نہیں ہے, کام تو اللہ کا ہے. اللہ اپنے بندوں کو جنت کی طرف بلاتے ہیں, اللہ اپنے بندوں کو مغفرت کی طرف بلاتے ہیں, اللہ اپنے بندوں کو اپنی عبادت کی طرف بلاتے ہیں. اللہ جو ہے خود جو ہے دائی ہے. یہ کام دیکھو ہمیں اللہ کا سمجھ کر کرنا ہے. اگر ہم لوگوں کا سمجھ کر کریں گے, واسطے والوں کا کام سمجھ کر کریں گے تو بھائی واسطے کو معبود بنا دیں گے, جیسے لوگ بنا رہے ہیں کہ فلاں کے واسطے سے ہم سے ملا ہے اور اس کے پیچھے چلو. کام جو ہے وہ اللہ کا ہے اور اللہ کی طرف سے ہمارے یہ کام ذمہ کیا گیا ہے. اس لیے اس کام میں وہی آدمی جو ہے استقامت کے ساتھ جو ہے چلے گا جو اس کام کو اللہ کا سمجھ کر کرے گا, اللہ کا سمجھ کر. مولانا یوسف صاحب رحمۃ اللہ علیہ سے کسی نے پوچھا کہ بہت سے لوگ تبلیغ کا کام کرتے کرتے کہیں نہ کہیں جا کر یہ اٹک جاتے ہیں, کام کو چھوڑ دیتے ہیں, کام سے بیٹھ جاتے ہیں. تو مولانا یوسف صاحب رحمۃ اللہ علیہ نے فرمایا کہ یہ چیز ان کی نیت میں تلاش کرو, کیونکہ بندے کو وہ ملتا ہے جو اس کی نیت میں ہوتا ہے. اگر اس کام کو آدمی اللہ کا سمجھ کر کرے گا تو چاہے کوئی کسی طرف جائے وہ اس کام کو چھوڑ کر کسی اور میدان میں نہیں جائے گا. پھر مثال دی مولانا یوسف صاحب نے کہ دیکھو اسلام کو مسلمان چھوڑتے نہیں ہیں, کیونکہ اسلام کو آدمی نے جو پکڑا ہے وہ مسلمانوں کی وجہ سے نہیں پکڑا ہے. اگر اسلام کو مسلمانوں کی وجہ سے پکڑتا تو بہت سے مسلمان شراب پیتے ہیں, بہت سے مسلمان جوا کھیلتے ہیں, بہت سے مسلمان چور ہو گئے ہیں, بہت سے مسلمان جو ہے سنیما تھیٹر چلاتے ہیں. تو اگر اسلام کو مسلمانوں کی وجہ سے پکڑے گا تو مسلمان تو بہت سے جو ادھر سے ادھر ہو گئے, شرابی بن گئے, جوا کھیلنے والے بن گئے, تو بہت سے مسلمان ایسے ہو گئے تو کوئی اسلام چھوڑ دیتا ہے. ارے بھائی کوئی چھوڑتا ہے؟ شرابیوں کی وجہ سے, جواریوں کی وجہ سے, ڈکیتیوں کی وجہ سے, چوروں کی وجہ سے کوئی اسلام چھوڑتا ہے؟ کیوں نہیں چھوڑتا؟ کہ اسلام جو ہے یہ اللہ کا حکم سمجھ کر پکڑا ہے اس نے, کہ اسلام پر چلنا میرے اللہ کا حکم ہے. تو چاہے مسلمان دنیا میں کیسے ہی ہو جائے, ایسے ہی جو اس کام کو اللہ کا حکم سمجھ کر کرے گا, پھر چاہے کام کرنے والے کتنے جو عروج والے ہو اور کتنے ہی قربانی والے ہو اور کتنے ہی بڑے بڑے جو محنت والے ہو, لیکن وہ اس کام کو ان کی جو سست ہونے کی وجہ سے وہ اس کام کو چھوڑے گا نہیں. کیونکہ کام تو اللہ کا ہے, تو یہ کام جو ہے اللہ کا کام ہے, اس کو ہمیں اللہ کی وجہ سے کرنا ہے کہ میرے اللہ کی طرف سے مجھ پر یہ ڈیوٹی, یہ ذمہ داری اور جو ہے یہ کام سپرد کیا گیا ہے. پھر جب اس کام کو اللہ کی وجہ سے کریں گے تو پھر کتنے حال احوال آ جائے, آدمی اس کام کو چھوڑے گا نہیں. جیسے مصعب ابن عمیر رضی اللہ تعالیٰ عنہ کو اللہ کے نبی نے ایک ذمہ داری دی, ایک کام دیا کہ یہ جھنڈا تمہارے ہاتھ میں رکھنا ہے, تو ایک ہاتھ کاٹ ڈالا تو تبلیغ چھوڑ دی بھائی. دوسرے ہاتھ سے نبی نے ایک کام دیا ہے, دوسرے ہاتھ سے پکڑ لیا جھنڈا, اب دوسرے ہاتھ سے کاٹ ڈالا تو جھنڈا چھوڑ دیا, دونوں بازوؤں سے پکڑا کہ میرے نبی نے مجھے یہ کام دیا ہے, یہ ذمہ داری دی ہے اور یہ میری ذمہ داری مجھے کرنا ہے. تو اللہ کی رضا کو حاصل کرنے کے لیے اللہ کے دین پہ چلنا, اور اللہ کے دین پہ چلنے کے لیے اللہ کے دین کی محنت کرنا, یہ ہر ایک کے ذمہ ہے. اب ایک گھر میں چار آدمی ہے اور چاروں کے چاروں بیمار ہیں, اس میں سے ایک آدمی دوا کھائے تو ایک کے دوا کھانے سے سب اچھے ہو جائیں گے بھائی؟ سب کو اپنا الگ الگ کورس کرنا پڑے گا. ایسے عقیدے کے اعتبار سے ہم بیمار ہیں, عبادت کے اعتبار سے ہم بیمار ہیں, معاملات اور معاشرت اور اخلاق کے اعتبار سے. اب مسجد کے اطراف کے پانچ دس آدمی دین کا کام کرے اور باقی پورا محلہ دنیا کے کام میں لگا ہوا ہو, دین کے کام سے دور ہو کر زندگی گزار رہا ہو, تو دو چار کے تبلیغ کرنے سے کیا سب سدھر جائیں گے بھائی؟ جتنے جتنی ہم محنت کریں گے اتنا جو ہے دین آئے گا. سو بیگھے زمین ہے, ایک بیگھے میں آپ محنت کرو گے تو سو بیگھے میں بھائی اناج اگنے والا نہیں ہے. سو بیگھے زمین ہے تو سو بیگھے پر محنت کرنی پڑے گی, سو ایکڑ زمین ہے تو سو ایکڑ پر محنت کرنی پڑے گی. ایسے ہماری مسجد کے اطراف میں سو گھر ہیں, 200 بالغ مرد ہیں, ان 200 کے 200 بالغ مرد کو ہمیں ایمان کی دعوت میں, تعلیم کی حلقوں میں اور ایمان کی مشق میں اور دعاؤں میں ہر ایک کو لگانا پڑے گا, کیونکہ ہر ایک روحانی بیمار ہے. تو یہ جو اجتماع رکھا جاتا ہے, اس اجتماع میں کہا جاتا ہے کہ وہ اپنی مسجد کے اطراف کے زیادہ سے زیادہ لوگوں کو اس ماحول میں لے آئیں, اور اس ماحول میں لا کر وہ ان باتوں کو سنیں, اور ہم بھی اور جو ہے وہ آنے والا مجمع بھی ایک ذمہ داری کے احساس کے ساتھ یہاں سے اللہ کے راستے میں یا اپنے مقام پر دین کی محنت کی ایک فکر کو لے کر جائے, اس کے لیے اجتماع ہے. اس لیے ابھی جو ہے اس اجتماع کے ماحول میں ان چیزوں میں ہمیں لگنا ہے, دعوت کی مشق کرنا ہے, عبادت کی مشق کرنا ہے, تعلیم کے حلقوں میں سیکھنے سکھانے کے موقع اس میں ہمیں لگنا ہے, اور خدمت. یہ دین کی محنت کے چار اعمال ہیں, چاروں اعمال کی مشق کرتے ہوئے ہمیں اپنا وقت بھی یہاں سے گزارنا ہے, اور ان اعمال کو سیکھنے کے لیے اور اس دین کی محنت کی ذمہ داری کا احساس پیدا کرنے کے لیے ہمیں خود جو ہے اپنی ذات سے اللہ کے راہ میں نکلنا ہے. اس کے لیے ماشاءاللہ یہاں سے اللہ کے راہ میں اس محنت کی مشق کے لیے, اس کو سیکھنے کے لیے اللہ کے راہ میں جماعتیں جا رہے ہیں. جو اللہ کے راہ میں نکلے گا اس کی زندگی میں دین آئے گا, دین کے ذریعے سے وہ اللہ سے جڑے گا, پھر وہ اللہ سے جو مانگے گا اللہ اس کی دعا پر اس کے کام بنائے گا. اس کے لیے بھائی ہم میں سے ہر آدمی کی یہ ضرورت ہے کہ ہم اپنی جو ہے زندگی میں دین کو داخل کریں, تاکہ اس کے ذریعے ہمیں اللہ کی رضا حاصل ہو. اس کے لیے ہم میں سے ہر ایک دین کی محنت کے لیے ارادے کریں. اس کی پہلی سیری جو ہے بھائی 4 مہینے, تو جس کے اب تک 4 مہینے نہیں لگے ہیں, مولانا الیاس صاحب کہتے تھے کہ اللہ کرے کوئی مسلمان نہ مرے مگر 4 مہینے لگا کر. ان کو 4 مہینے میں کچھ نظر آیا ہوگا, دور دور کی چیزیں اللہ نے مولانا الیاس صاحب کو ایسے دکھا دی تھی جیسے ہم آپ ایک دوسرے کو دیکھتے ہیں. ایک آدمی ایئر میں بیٹھا رو رہا تھا, لوگوں نے کہا بھائی لوگ ایئر میں بیٹھ کر خوش ہوتے ہیں, تم روتے ہو؟ کہا میں اس پر نہیں رو رہا ہوں, میں اس بات پر رو رہا ہوں کہ ایک مرتبہ ہم لوگ مولانا الیاس صاحب کے مجلس میں بیٹھے تھے اور مولانا الیاس صاحب دین کی بات کر رہے تھے اور ایک ایر وہاں سے گزرا تو ہم سب اس کو دیکھنے لگے. تو مولانا نے فرمایا ارے بھائی آج تم اسے دیکھتے ہو کل اس میں سوار ہوں گے. اس وقت ہمارے جیب میں کھانے کے لیے 25 پیسے نہیں تھے. تو جن کے جیب میں کھانے کے لیے 25 پیسے نہیں تھے مولانا کو اللہ نے دکھا دیا کہ ایئر میں بیٹھ کر دوسرے ملک میں اللہ کے دین کی محنت کے لیے جا رہے ہیں. تو مولانا الیاس صاحب کو دور دور کی چیزیں اللہ نے ایسے دکھا دی تھی جیسے ہم آپ ایک دوسرے کو دیکھتے ہیں. تو انہوں نے فرمایا کہ اللہ کرے کوئی مسلمان نہ مرے مگر 4 مہینے لگا کر. تو انہوں نے 4 مہینے میں کچھ دیکھا ہوگا تو نہیں. تب تو کہا کہ بھائی اللہ کرے کوئی مسلمان 4 مہینے کے بغیر نہ مرے. اس لیے ہم میں سے ہر آدمی جس کے اب تک 4 مہینے نہیں لگے وہ اس مجلس میں ارادے کرے کہ انشاءاللہ نقد جو اللہ کے راستے میں 4 4 مہینے کی جماعتیں جا رہی ہے, پہلے جنہوں نے ارادے کر رکھے وہ بھی اور ابھی جس کے ارادے ہوئے وہ بھی, وہ سب کے سب کھڑے ہو کر جو نام لکھائے اور مجلس میں اس کا ماحول بنائیں. یہ اجتماع کی پہلی مجلس ہے, اس میں انشاءاللہ ہم جیسا ماحول بنائیں گے آنے والی ہر مجلس میں اس کا اثر پڑے گا. اس لیے جن کے پہلے ارادے تھے وہ بھی نئے ارادے بھی تازے کریں کہ انشاءاللہ ہم 4 4 مہینے کے لیے تیار ہیں. بولو بھائی ہمت کر کے بتاؤ. ماشاءاللہ کھڑے ہو بھائی. کیا نام ہے؟
عبدالقادر
بھائی. کون سی مسجد؟
مدھمپورا
کی. ماشاء اللہ.
اور بھی بتائیں.
اور بتاؤ بھائی. اور ہمت کر کے بتاؤ بھائی.
جو جماعتیں بن کر آئی ہیں وہ بھی کھڑے ہو جائے.
دیکھو کوئی اٹھنے کی فضا نہ بنائے, ابھی بہت لمبا وقت ہے. 5:30 بجے اذان ہے, 1.5 گھنٹہ ابھی ہمارے پاس ہے. اس لیے مجمع جو ہے جیسے اطمینان سے بات سنیں, جب تک یہاں جو ہے کام پورا نہ ہو جائے وہاں تک کوئی ساتھی اٹھے نہیں. پورا وقت ضرورت کے فارغ ہونے کے لیے دیا جائے گا. بتاؤ بھائی ہمت کر کے بتاؤ. حلقے سے مسجد سے کوئی جماعت بن کر آئی ہو تو وہ بھی بتائیں.
کھڑے ہو جاؤ بھائی. جہاں جہاں سے جماعتیں بن کر آئی ہے چلے کی 4 مہینے کی ہو کھڑے ہو جائیں.
ہاں بس چلے والے بھی بتاؤ. کہاں سے؟ ماشاء اللہ
ساتھی اور سے ایک جماعت.
ایک جماعت. اللہ آسان فرمائے قبول فرمائے.
اسلام پورا سے.
مخدوم پورا سے. 4 مہینے کی چلے کی ایک جماعت. ماشاء اللہ. اور بولو بھائی. سترہ جماعتیں بدلا کے ماشاء اللہ یہاں سے جا رہی ہیں. 17 ابھی 2 ہی جماعتیں آئی. اور بتاؤ بھائی.
بھائی جوگوڑ ہے, ناول ہے, مانک پور ہے, علی پور ہے, مٹھواڑ کی بھی جماعت ہے نا بھائی. مٹھواڑ. رنگون نگر اناول کی ایک جماعت ہے 4 مہینے کی چلے کی جماعت ہے.
ارے کھڑے ہو کر
نام دکھاؤ اور پرچی ذرا جمع کر دے بھائی. جو جماعتیں بن کر آئی ہے جو پرچی ہے آپ حضرات کے پاس وہ ذرا تشکیل والے کو دے دیں. ٹھیک ہے.
اور بولو بھائی.